8 सितंबर 2009 को जब कंसंट्रेशन कैंप में हम लोग गैस चैम्बर्स देखकर बाहर आए तो वहां वेटिकन टीवी के नुमाइंदा मिस्टर रॉबर्टो ओला ने मुझसे पूछा कि कंसंट्रेशन कैंप को देखने के बाद आपका तासुर क्या है। मैंने कहा कि यह एक दहशतनाक तजुर्बा था। इस तजुर्बे को बयान करने के लिए मेरे पास अल्फाज नहीं है। यकीन नहीं आता कि एक इंसान दूसरे इंसान के साथ इतना ज्यादा बेरहमाना सलूक कर सकता है। यह कहते हुए मेरी आंखों में आंसू आ गए। मेरी यह हालत देखकर इंटरव्यूअर भी रोने लगा। मैंने कहा कि इस वक्त मैं अपने आप को स्पीचलेस पा रहा हूं। मैं सिर्फ यही कह सकता हूं कि खुदा हमारी मदद करे और इस किस्म का सफाकाना वाकया दोबारा तारीख में न पेश आए। यहां म्यूजियम में जो मुख्तलिफ सबक आमोज चीजें थीं, उनमें से एक ये थी कि एक जगह दीवार पर एक काला बोर्ड लगा हुआ था। इस बोर्ड पर सफेद हरूफ में मशहूर फलसफी जॉर्ज सेंटियाना वफात 1952 का एक कौल इन अल्फाज में लिखा हुआ था, जो शख्स तारीख को याद नहीं रखता वो जरूर उसका इयादा करेगा। द वन हु डज नॉट रिमेंबर हिस्ट्री इज बाउंड टू लिव थ्रू इट अगेन। जॉर्ज सेंटियाना। इसके बाद हमको कैंप के दूसरा हिस्से यानी आश्विस 2 में जाना था, जो एक मील के फासले पर वाक़ था। यहां जो प्रोग्राम था इसकी बाबत गाइड बुक में ये अल्फाज दर्ज थे, मेमोरियल सेरेमनी, सेरेमनी एट द एग्जीक्यूशन वॉल, साइलेंट मार्च अलॉन्ग द रेल ट्रैक्स एंड मेमोरियल सेरेमनी एट द मॉन्यूमेंट फॉर द विक्टिम्स ऑफ नाजी फासिज्म। प्रोग्राम के मुताबिक पहले मुख्तलिफ मजाहब के नुमाइंदों के एक वफद ने अलग अलग मकामात पर फूल डाला। इस्लाम के नुमाइंदे के तौर पर राकिबुल हरूफ ने अरब उलमा के एक वफद के साथ एक यादगार मकाम पर फूल डाला। यहां कई लोगों की तकरीरें हुई। इनमें से अक्सर लोग वो थे जो दूसरी आलमी जंग के मौके पर कंसंट्रेशन कैंप में पकड़ कर लाए गए थे, लेकिन वो किसी वजह से जिंदा बच गए। इन मुकर्रीन में से एक साबिक रबाई मिस्टर इसराइल मेयर लाओ थे, जो उस वक्त 8 साल की उम्र में थे। अब वो यरूशलम में रहते हैं। वहां से वो कॉन्फ्रेंस में शिरकत के लिए आए थे। इस मौके पर उन्होंने अंग्रेजी जबान में तकरीर की। हमारे साथियों ने उनको अंग्रेजी तर्जुमा कुरान का एक नुस्खा दिया। उन्होंने उसको खुशी के साथ लिया और कहा कि आप लोगों का बहुत बहुत शुक्रिया कि आपने मुझको कुरान का नुस्खा दिया। मैं कुरान को पढ़ना चाहता था मगर मैं अभी तक इसका कोई नुस्खा हासिल न कर सका था। उन्होंने अपनी तकरीर में जो कुछ कहा इसको उन्हीं के अल्फाज में या नकल किया जाता है। In September 1993, this week, 16 years ago, I had a long talk with Pope John Paul II in Castello Gandolfo 4 in Italy. At the beginning of our long talk, he said to me, "I remember your grandfather in the city of Krakow, where I served as a bishop during World War II. I remember your grandfather, Rabbi Frankel. walking to the synagogue on Shabbat, on Saturday, surrounded by very many children. The Pope asked, "How many grandchildren do you have?" He answered, 47. So the Pope asked me, "How many survived the Holocaust?" My answer was, "Only 5. 42, including my brother, who has 13 years old, and all my cousins perished during Holocaust." He lifted up his face to the ceiling, and the Pope said to me, "I was visiting already 100 states. Wherever I go, I emphasize that we, all mankind, are obliged and committed for the future and continuity of our senior brothers, the Jewish people. I will finish my words very personal, as I have started, with the memories of the John Pope." He asked me, "Chief Rabbi, do you have children?" I said, "Yes, I do." "Do they live in Israel?" "Yes, all of them. My grandchildren as well live in Israel," he said to me. This is the way to promise what I spoke about, the future and the continuity of Jewish people. When I was in 95 at the concentration camp of Buchenwald in the city of Weimar in Germany, where I was liberated at less than 8 years old, I saw in a window, the wall of the window of the torture room, you can see it today, one word written with a nail of one of the prisoners, a Jewish one. Because it was in Yiddish, in the Jewish language, the word was Nekum, take revenge. This was the last word of a man tortured in that room, a victim in Buchenwald, revenge. What revenge can we take? Amazing. I'm a believer. I believe in the Lord Almighty, not only because I am rabbi or because I am Jewish, but because I am a man, a human being. I believe from heaven it happened. 2 or 3 hours ago, here in the city of Krakow, I arrived last night only for this ceremony. I received a phone call from my granddaughter. "Grandfather," she said, "half an hour ago I brought you a great-grandchild." She gave birth to a son at 7 o'clock in the morning, today in Israel. This is my revenge. This is my answer. This is my solution. Live and let live. Live together in friendship, in love, in peace. Thank you. यहां इस्लाम के नुमाइंदे के तौर पर फूल डालने का काम मुझे सौंपा गया। जब मैं फूल लेकर आगे बढ़ रहा था तो मेरे साथ चलने वाले एक अरब आलिम ने मुझसे कहा, "या शेख, अल मसीहून खतलुल यहूद वल यहूद खतलुल मसीहीन व नहनु अला तरफ। मसीहों ने यहूद को खतल किया और यहूद ने मसीहों को खतल किया, हमारा इससे कोई ताल्लुक नहीं." उस वक्त कुछ कहने का मौका नहीं था। बात को मैंने अपने साथियों से कहा कि ये यहूदी और मसीही की बात नहीं है, बल्कि ये इंसान की बात है, और हमें दुख होना चाहिए कि इंसान ने इंसान के साथ ऐसा सफाकाना सुलूक किया। यहां मेरे पास जामियतुल अजहर के एक उस्ताद डॉक्टर हसन हनफी बैठे हुए थे। मैंने उनसे फलस्तीन के मसले पर बात शुरू की। मैंने कहा कि आपका क्या ख्याल है, عرب علماء اور رہنما مسئلہ فلسطین کا کوئی حل دریافت کرنے کی پوزیشن میں ہیں. انہوں نے کہا کہ جب ایک فریق کھلے طور پر جارحیت کر رہا ہو تو پھر ایسی حالت میں اس مسئلے کا کوئی حل کیسے نکل سکتا ہے. میں نے کہا کہ مسئلہ فلسطین کا کوئی حل اس وقت نہیں نکل سکتا جب تک فلسطین تحریک اپنی مسلم جدوجہد کو یک طرفہ طور پر ختم کرنے کے لیے تیار نہ ہو جائے. انہوں نے کہا کہ یہ تو فریق مخالف کے سامنے سرنڈر کرنا ہے. اس طرح کے یک طرفہ سرنڈر کے ذریعے کیسے کوئی حل نکل سکتا ہے؟ میں نے کہا کہ پیغمبر اسلام صلی اللہ علیہ وسلم کی زندگی میں اس کا واضح نمونہ صلح حدیبیہ کی صورت میں موجود ہے. حدیبیہ کے موقع پر رسول اور اصحاب رسول نے اس یک طرفہ کے ذریعے وہ کامیابی حاصل کی جس کو قرآن میں فتح مبین کہا گیا ہے. ایسی حالت میں یہ ناجنگ معاہدہ فتح مبین کے دروازے کو کھولنے کے ہم معنی ہے، نہ کہ مفروضہ طور پر دشمن کے سامنے سرنڈر کرنے کے ہم معنی. میری بات سن کر وہ خاموش ہو گئے. کانسنٹریشن کیمپس سے میں بذریعہ کار سیدھے ہوٹل شیرٹن لوٹ آیا، لیکن دوسرے شرکا کانفرنس کو کمیٹی کی طرف سے آشویس کی ایک ریسٹورنٹ میں سادہ ریسپشن دیا گیا. اس میں معروف لنچ کے بجائے لوگوں کو صرف جوس اور فروٹ دیا گیا تھا. ایسا انہوں نے رمضان کے احترام میں کیا تھا. یہ گویا ترک طعام کے بجائے تقلیل طعام کا ایک مظاہرہ تھا. میں نے اپنے ساتھیوں سے گفتگو کرتے ہوئے کہا کہ ہٹلر کے عروج و زوال میں بہت بڑا سبق ہے. ہٹلر کی کتاب میری جدوجہد مائی اسٹرگل پڑھیے تو معلوم ہوگا کہ وہ اپنے سیاسی حوصلے میں سرشار ہے. اس کو یقین ہے کہ وہ پورے یورپ میں نازیزم کو غالب کر دے گا. اسی تصور کے تحت اس نے 1939 میں دوسری عالمی جنگ چھیڑ دی، لیکن اس کا انجام صرف یہ ہوا کہ جرمنی تباہ ہو گیا اور خود ہٹلر نے ایک بنکر کے اندر خودکشی کر لی. یہی انجام اس قسم کے دوسرے لوگوں کا بار بار ہوا ہے، مثلاً اسکندر اعظم، چنگیز خان، نادر خان، نیپولین، سٹالن وغیرہ. جب کسی آدمی کو بڑی سیاسی طاقت مل جائے تو وہ شعوری یا غیر شعوری طور پر یہ سمجھ لیتا ہے کہ میں سب کچھ کر سکتا ہوں. اس قسم کے لوگ اپنی طاقت کا غلط اندازہ کر کے اکثر بڑی بڑی سیاسی چھلانگ لگاتے ہیں، جس کا نتیجہ ہمیشہ منفی صورت میں نکلتا ہے. ایک گفتگو کے دوران میں نے کہا کہ تاریخ کا ایک عجیب المیہ ہے کہ لوگ ہمیشہ ادارہ یعنی انسٹیٹیوشن کو اہمیت دیتے ہیں، نہ کہ فرد کو. حالانکہ یہ ایک حقیقت ہے کہ تمام بڑے بڑے کام افراد نے انجام دیے ہیں، نہ کہ کسی ادارے نے. اس کا سبب کیا ہے؟ اس کا سبب یہ ہے کہ کسی بڑے کام کے لیے بہت بڑے محرک یعنی انسینٹیو کی ضرورت ہوتی ہے. یہ دراصل بڑا محرک ہے جو کسی بڑے کام کا سبب بنتا ہے. اور یہ ایک حقیقت ہے کہ بڑا محرک ایک فرد کے دماغ میں پیدا ہوتا ہے، نہ کہ کسی ادارے کے مجموعی دماغ میں. چنانچہ कहा जाता है कि कोई बड़ा आर्ट हमेशा इनफरादी दिमाग यानी इंडिविजुअल माइंड ने तख्लीक किया है। कभी ऐसा नहीं हुआ कि कई लोगों के मजमुई दिमाग कलेक्टिव माइंड ने किसी बड़े आर्ट की तख्लीक की हो। सोवियत यूनियन में बाद के ज़माने में जबकि उनके यहाँ कोई बड़ा लीडर मौजूद न रहा तो उनके यहाँ एक नया तसव्वुर पैदा हुआ जिसको वो लोग इज्तमाई क़यादत यानी कलेक्टिव लीडरशिप कहते थे। लेकिन ये इज्तमाई क़यादत सोवियत यूनियन के जवाल को बचा न सकी। सोवियत यूनियन का अजीम इदारा अब भी मौजूद था लेकिन लेनिन वफात 1924 और स्टालिन वफात 1953 जैसा कोई फर्द न होने की वजह से जाहरी एतबार से बड़ा सियासी इदारा होने के बावजूद सोवियत यूनियन मुनहदिम होकर रह गया।